طب يا هاي 64 को देखिएगा, يحذر المنافقون أن تنزل عليهم سورة. ये मुनाफिक डरते रहते हैं कि कहीं मुसलमानों पर कोई ऐसी सूरत नाजिल ना हो जाए. कौन सी सूरत? तुनब्बियुहुम बिमा फी कुलूबिहिम, जो इनको हमारे दिलों की हालत बता दे. क्यों ऐसा होता है? क्योंकि दिलों में चोर है. मुनाफिक चोर दरवाजे से इस्लाम दुश्मनी लेकर दीन में आता है. चूंकि उसके दिल में चोर होता है तो उसको डर क्या होता है कि कहीं मेरा ये पोल ना खुल जाए. नुकसान क्या होगा कि जो बात मेरे दिल में है ये दूसरों को पता चल जाएगी और मेरी रुसवाई होगी. तो उनका हाल कुरान की महफिल में बैठकर नंबर एक, और कुरान की महफिल से रुकने की बहुत बड़ी वजह, यानी इसमें इतनी बड़ी बात आ गई है कि मुनाफिक कुरान से दूर क्यों होता है या उसको कुरान से एलर्जी क्यों होती है, कि अव्वल तो आता ही नहीं, और अगर आता भी है तो उसके दिल में धड़का क्या होता है कि कहीं इन मुसलमानों पर कोई ऐसी आयत ना नाजिल हो जाए, कोई ऐसी सूरत ना नाजिल हो जाए कि जिससे मेरे दिल की कैफियत मुसलमानों पे खुल जाए. बात वाज़े. देखिए आप इसको यूं समझिए कि जब भी कोई बंदा कोई बात दिल में छुपाता है, आप अपने ऊपर लें इस वक्त इसको दीन इस्लाम कुरान से अलग करके सोचें, ह्यूमन साइकोलॉजी पे, खुदा ना खास्ता, मैं सिर्फ एक मिसाल देना चाहती हूँ, मुझे यकीन है कि आज के दौर में ऐसे हालात किसी के साथ भी नहीं है, किसी का शौहर शक करे, शक्की मिजाज है. अब बीवी उसके जॉब पे जाने से लेके कहाँ गई कहाँ नहीं गई वो एक एक बात की खबर लेता है और बीवी को कहता है कि तुमने घर से नहीं निकलना. सिर्फ मिसाल दे रही हूँ मैं, कोई इसमें इस वक्त कोफी की बातें भी नहीं कर रही. अब बीवी बीच में किसी दिन किसी बड़ी मजबूरी के तहत चली जाती है लेकिन शौहर को बताना नहीं चाहती. माँ ने बुला लिया, बहन ने बुला लिया, कोई ऐसा शरई उजर हो गया, वो गई. उसको ये पता है कि बाद में आराम से बताऊंगी तो मान जाएगा लेकिन आज बताऊंगी तो बहुत बड़ा फितना हो सकता है, वो नहीं बताती. अब आप मुझे बताइए कि शाम को शौहर के घर आने के बाद से लेकर उसके सो जाने तक बीवी को क्या धड़का होता है? बच्चा भी अगर शौहर के पास बैठ जाए ना तो माँ का हाल बुरा हो जाएगा, ये ना बता दे. और अगर घर के किसी दूसरे बंदे को शरीक किया और उसको पता चल गया या गली मोहल्ले में, हर बात पे अगर शौहर 5 मिनट लेट आएंगे ना तो लगेगा हमसाए ने बाहर खड़े होकर कह दिया तुम्हारी बीवी गई, हमसाए की बला से, पता भी किसी को नहीं. लेकिन जब दिल में कुछ छुपाया होता है ना तो उसके जाहिर होने से बंदा छुपता है. या ये नोट कीजिए, बस लोगों का ना सिर्फ ये कि इस्लाम और दीन के साथ ये मामला होता है बल्कि उनकी जाती जिंदगी में भी यही आदत होती है. उनको हर वक्त ये धड़का लगा रहता है कि लोग मेरी बातें कर रहे हैं. ऐसी ख्वातीन जब घरेलू जिंदगी में इज्तमाई माहौल में रहती हैं तो उनको बहू होने के नाते लगता है कि सास मेरी बुराई कर रही है मेरे मियाँ से. सास है तो उसको लगता है कि इस वक्त बहू जो ऊपर गई है ये मेरे बेटे को मेरे खिलाफ पट्टी पढ़ाने गई है. और बाज इसी तरह के कुछ और रिश्ते होते हैं. अल्लाह सुबहाना तला कहते हैं कि इसका एक साफ इलाज है कि दिल में छुपाओ ही कुछ ना. मोमिन का दिल साफ सुथरा, मोमिन जो होता है वो एक साफ आईने की तरह होता है. उसको इसका फिक्र ही नहीं कि कोई आएगा तो क्या कहेगा, तो दूसरा आएगा तो उसके जवाब में क्या कहेगा. तो मुनाफिक अपने दिल के रोग को छुपाने के लिए इस खौफ का शिकार थे कि ना जाके बैठो अल्लाह के नबी की महफिलों में और ना फेस करना पड़े. कुरान अपनी फितरी तरतीब के साथ नाजिल हो रहा था, यकीन करें, बिलीव भी. मैं आपको दुआ दूंगी कि दिन ब दिन आप कुरान का फहम ज्यादा हासिल करें, लेकिन आप अब महसूस करेंगी. अब आप 10वें पारे की आखिरी सीढ़ी है ना, एक लेसन रह गया. अभी तक कुरान ने आपको जैसे ट्रीट किया ना, ये पैदाइश से लेके 10 साल के बच्चे की तरह ट्रीट किया. अभी आपके अंदर जो ईमान है ना, या आपको जो मार्फत मिली है, ये 10 साल के बच्चे की है. अब आप देखिएगा 11वें पारे से लेके 18वें और 20 तक के बीच में कुरान आपको एज अ टीनेजर डील करेगा. ये आपके साथ बढ़ता है. कुरान एक ऐसी स्टोरी बुक है कि जो बंदे की उम्र के साथ बढ़ती है. बच्चे के लिए गुड नाइट स्टोरीज है, ये हुआ उधर गए, मूसा आए, नूह आए, ये हुआ, सांप बन गया, ये हो गया, बच्चा उसको ऐसे हा हा करके सुनता है. अब आप किसके बाद फील करेंगे कि जब आप जाएंगे तो आप मैच्योरिटी की तरफ चल पड़े. अभी तक आप कई जगह अपने आप को संभालना चाहते थे, मुझे अंदाजा भी होता है, लेकिन आप संभाल नहीं पाते, मुंह से निकल ही जाती है बात, टोन नहीं चेंज हो रही, लेकिन आप एडवांस देखेंगे कि आपके अंदर 11वें पारे के बाद एक चेंज आएगा। ये फितरी सी बात है, ये किताब इंसान को बिल्कुल फितरी माहौल पे लेके चलती है। लेकिन मुनाफिक का हाल क्या है, आप इसको अपने बच्चों पे लेके समझिए। आप देखिए कि आप अपने छोटे बच्चे से जिस तरह डील करती हैं, क्या आप 12 साल 15 साल के बच्चे से भी वैसे डील करती हैं? जो दुख सुख आपका 15 साल 16 साल के बच्चे से, क्या वो 3-4 साल से भी है? नहीं है ना, फर्क है ना। बच्चा जो जो बड़ा होता जाता है, एक किस्म का वो दोस्ती बनता जाता है, माँ की दोस्त बन जाती है बेटी जवान होके। अब होता क्या है कि मुनाफिक क्या चाहता है वो बच्चा, ये याद रखिए, लेकिन वो चाहता है कि अल्लाह ताला और उसका रसूल उससे एक मिच्योर बंदे वाला मामला करे, क्या मुझसे मशवरा करे। मुनाफिक की ख्वाहिश क्या होती है, कुरान मेरे मशवरे से उतरे, दे शुड टेक माई ओपिनियन, कुछ मेरी भी तो माने, इस घर में मेरी तो सुनता ही कोई नहीं, मुझे बच्चा समझते हो, ये उसकी टोन होती है। अब जब कुरान अपनी खूबसूरत तरतीब के साथ आ रहा है, उसमें मक्की सूरतें मदनी सूरतें, और आज आपको ये बात सुनते हुए ये भी समझ आ जाना चाहिए कि कुरान में पहले सारा मक्की कुरान और उसके बाद फिर सारा मदनी कुरान क्यों नहीं। बहुत लोग इस पर सोचते हैं, कई लोग इस तरह की कोशिशें भी कर लेते हैं कि चलो भाई हम ऐसा करते हैं कि कुरान की पहले सारी मक्की सूरतें पढ़ा देते हैं फिर मदनी, बिल्कुल नाकाम होते हैं। रियली ये तजुर्बे भी मैंने करके देखे कि जो अल्लाह सुबहान तआला की तरतीब है वो किसी और की तरतीब नहीं है। कुरान नाजिल तो मक्का में हुआ था, उस वक्त सामने काफिर थे, कुफार को जब कुरान पढ़ाएंगे तो वाकई पहले मक्की सूरतों की बात करें, लेकिन अब जब कुरान एक बंदा खोलता है तो कौन है, मुसलमान खोलता है, और मुसलमान को जिंदगी गुजारने के लिए जो तरीक़ेकार मतलूब है वो मदनी दौर का है। इसीलिए आप देखिए कि सूरत अल फातिहा के बाद सबसे पहली सूरत मदनी और तवील तरीन सूरत है, तो गोया के जिंदगी गुजारने का तरीका वो सारा हमें इस कुरान से मिल गया। तो गोया के आप कह सकते हैं कि मुनाफिक को हर वक्त ये खौफ होता था कि कहीं हमारे दिल की बातें नबी सल्लम को ना पता चल जाए, और आपको चले पता चल गई ठीक है, लेकिन बाकियों को ना बता दें। इसी खौफ की वजह से वो दीन की महफिलों में नहीं जाते थे कि कहीं हमारा पोल ना खुल जाए और हम वहां नुमाया ना हो जाएं, सब लोग कुरान की महफिल में हमारी तरफ नजरें ना लगा दें। अल्लाह सुबहाना ताला कहते हैं कि उन्होंने तो ये सोचा कि इस तरह कर लेने से उनका पोल नहीं खुलेगा, हालांकि अल्लाह सुबहाना ताला का एक फैसला है कि इंसान की सच्चाई कभी नहीं छुपती। आपने हमेशा ये बात सुनी होगी अपने बड़ों से भी, और इसी तरह से आप देखेंगे कि बाज़ जगह लिखा भी होता था रिक्शों के पीछे कि सच को आँच नहीं है, इंसान किसी से छुप नहीं सकता। बिल्कुल यही कैफियत है, कुरान एक ऐसा आईना है, खुलना पड़ता है। तो मुनाफिक यहज़रुल मुनाफिकून अन तुनज़्ज़ल अलैहिम सूरा, अलैहिम से यहाँ क्या मुराद है, इन मुसलमानों पर। कुरान नाजिल तो हो रहा था नबी सल्लम पे, बजाय इसके कि ये कहा जाता कि यहसरुल मुनाफिकूना अन तुनज़्ज़ल अलैहि सूरा, ठीक है ना, ही कौन होता फिर, रसूल। रसूल पे नाजिल होने की बजाय मुनाफिकों ने ये क्यों कहा कि इन मुसलमानों पे ना नाजिल हो जाए, क्योंकि उनको ये पता था कि नबी सल्लल्लाहु अलैहि वसल्लम वही में से कुछ छुपाते नहीं थे। ये बड़ा बारीक नुक्ता है, छोटा सा जुमला है, लेकिन इसमें एक बहुत बड़ा समंदर है कि अलई ही की जगह अलई हिम यहां आकर इस बात की दलील बन गया कि मुनाफिकों तक को ये पता था उस दौर में कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कुरान का एक लफ्ज भी छुपाते नहीं है, जो बात नबी को पता लगी वो मुसलमानों को लग के रहेगी। बात वाज़े, सहाबा कराम कहते हैं कि हमें इस बात का यकीन है कि अल्लाह के नबी ने दीन की हर बात हमें बता दी, हत्ता कि एक परिंदा भी उड़ता हुआ जाता तो हम उसके बारे में भी कह सकते हैं कि अल्लाह के नबी ने हमें उसकी भी खबर दी। और ये एक बहुत बड़ा इल्ज़ाम है आज के दौर में कि नबी की हदीसों को डायरेक्ट लेंगे तो भटक जाएंगे, लिहाजा किसी सीढ़ी या किसी सहारे की ज़रूरत है, किसी एक शख्स को फॉलो करके उसके कहने पर दीन सीखे। तो बहरहाल उनको खौफ क्या था कि हम हमारा ढंडोरा ना पिट जाए, किस चीज़ की खबर ना दे दे। तो नबियुहुम बिमा फी कुलूबिहिम, तो नबियों का लफ्ज़ क्या है, नबा से। नबा किसको कहते हैं, खबर को, किस बात की खबर, जो उनके दिलों में, क्या था दिलों में, निफाक रोग, نبی سے بغض، اسلام کے بارے میں ان کے دلوں میں نہ جانے کیا کیا باتیں پھیلی ہوئی تھی، ایسی تمام باتوں سے وہ خوف زدہ تھے، اس لیے ان کو یہ ڈر تھا کہ کہیں اللہ کے نبی کے اوپر ہمارے حالات نہ کھل جائیں. اور تنبیوں کے لفظ میں نبا چھپا ہوا ہے، نون با حمزہ. اللہ سبحانہ تعالیٰ کہتے ہیں اب ان کے کہنے پہ کیا ہم قرآن کا سلسلہ روک دیں، اب ان کے مزاج پہ یہ بات بوجھل پڑتی ہے تو کیا کریں، بلکہ ان کو ہی کہہ دو کل استہزیو، چلو تم ابھی استہزا کرتے رہو. ہا ز حمزہ، کسی کو حقیر جان کر اس کا مذاق اڑانا، چلو بھائی تم مذاق اڑاتے رہو. ان اللہ مخرج ما تحذرون، یقیناً اللہ تعالیٰ ظاہر کر کے رہے گا جس سے تم ڈرتے ہو. اللہ تعالیٰ کہہ رہے ان کو کہہ دو کہ تم جو کہہ رہے ہو کرتے رہو، بول تو کھل کے رہنے. اب سوال پیدا ہوتا ہے کہ ان کا استہزاء کیا تھا، اس کا ذکر اگلی آیت میں آئے گا. میں آپ کو اس کے ساتھ ایک آدھ واقعہ پڑھ کے سنا دوں گی. آیت 65 دیکھیے گا، وَلَئِن سَأَلْتَهُمْ، اور اگر آپ ان سے پوچھیں گے، کون کس سے پوچھے گا؟ نبی صلی اللہ علیہ وسلم ان منافقوں سے پوچھیں گے. منافق کون؟ کہ جن کو اسلام تو کسی حد تک اچھا لگتا تھا لیکن نبی صلی اللہ علیہ وسلم کی ذات ایز اٹ از اور قرآن بالکل اچھا نہیں لگتا تھا، یا اس کا ایک خاص حصہ چاہتے تھے. تو اللہ تعالیٰ کہتے ہیں آپ ذرا ان سے پوچھئے، سألتهم، اگر آپ ان سے پوچھیں گے، کیا پوچھیں گے یہ نہیں لکھا ہوا، وہ بھی آگے پتہ چل جائے گا. لَيَقُولُنَّ، تو البتہ یہ ضرور کہیں گے. کیا کہیں گے؟ اِنَّمَا كُنَّا نَحُودُ وَنَلْعَبُ، بے شک ہم تو بات چیت اور دل لگی کر رہے تھے، یعنی گوسپ کر رہے تھے، ہم تو دل لگی کی باتیں کر رہے تھے. اصل میں یہاں بات ہے ان چند منافقوں کی بھی جو تبوک کے سفر میں ساتھ چلے گئے تھے، اور انہوں نے تبوک سے واپسی پر نبی صلی اللہ علیہ وسلم پر قاتلانہ حملے کی بھی کوشش کی تھی. یہاں سے دیکھیے دل کا نفاق، اللہ کی پناہ، میدان جنگ تک جا کے وہاں اللہ کے نبی کی اتنا روب اور آپ کے اوپر اللہ کی اتنی رحمتیں اپنی آنکھوں سے دیکھ چکے ہیں، لیکن دل میں حسد اور بغض کا کیا کہنا کہ واپسی پہ آپ کو مارنے کی کوشش کی. اب جب یہ جا رہے تھے نا تو راستے میں یہ اسلام کے خلاف باتیں کر رہے تھے. کس قسم کی باتیں کر رہے تھے؟ ان کی میں پڑھ کے آپ کو سنا دوں گی، میرے میں اتنی ہمت نہیں ہے کہ میں اپنے لفظوں میں ان کی باتیں آپ کو سناؤں. کچھ باتیں کی انہوں نے عجیب و غریب اللہ اور نبی اور اسلام کے بارے میں، باتیں تو کھل گئیں. جب اللہ کے نبی نے ان سے پوچھا کہ بتاؤ یہ کیا کیا، تو کہنے لگے کننا نہود و نالا، وہ بس ٹائم پاس کر رہے تھے، سفر بھی تو اتنا لمبا ہے نا، پھر وقت بھی تو پاس کرنا، مذاق کر رہے تھے، کھیل رہے تھے. کہا اچھا، قل اب اللہ ہی وایاتی ہی، کہ اللہ اور اس کی آیتوں کے ساتھ، ورسولی ہی اور اس کے رسول کے ساتھ، کن تم تستہزیون، تم اس کے ساتھ استہزا کرتے تھے. ماشاء اللہ، کیا خوب ہو تم، کیسے ہو تم، کیا تم اللہ اور اس کے رسول کا مذاق کرتے ہو، تمہیں اور کوئی نہیں ملا، کیا ان کے ساتھ کیا جائے. آئی 66، لا تعتذروا، مت اب بہانے بناؤ، ڈونٹ میک ایکسکیوزز، قد کفر تم بعد ایمانکم، بے شک تم کفر کر چکے ہو اپنے ایمان لانے کے بعد. یہاں کفر تم سے کیا مراد ہے؟ توہین رسالت. نبی صلی اللہ علیہ وسلم کے بارے میں انہوں نے نازیبا باتیں کی تھی. ہو سکتا ہے ان کا کیلپر ہی ایسا ہو یا اپنے دوستوں کے بارے میں بھی ایسی باتیں کرتے ہوں، لیکن نبی کا یہ مقام نہیں ہے کہ لوگ ان کے بارے میں ایسے ہی ڈھیلے ڈھالے جملے بولے جیسے اپنے بارے میں بولتے ہیں. کفر تم سے کیا پتہ چلا؟ توہین رسالت. اور دوسرا اس کا مفہوم لکھیے کہ توہین رسالت کے مرتکب ہونے کی وجہ سے مرتد ہو چکے تھے. بات واضح. آج بھی جو مسلمان جانتے بوجھتے شعور کے ساتھ پرپسلی وداؤٹ اینی کسی کے فورس کیے نبی صلی اللہ علیہ وسلم کا مذاق کرے، آپ کا کارٹون بنائے، آپ کو کچھ بھی کہہ دے، تو وہ توہین رسالت کی وجہ سے اسلام سے نکل جائے گا. پیچھے یاد ہوگا آپ کو سنایا تھا رائنہ کے تصور میں، جب سورۃ بقرہ میں ہم نے پڑھا تھا کہ انہوں نے اللہ کے نبی کی توہین کی تھی. وہ تو کفار تھے نا، ان کی بات چھوڑ دیجئے، اللہ کو اتنا غصہ نہیں آتا، لیکن کلمہ گو لوگ جب اپنے نبی کے لیے بات کریں تو اللہ کو غصہ زیادہ آتا ہے. پھر کہوں گی آج غیر مسلم نبی کا کارٹون بنائے، اٹس ناٹ اے بگ ڈیل، یہ تو بنتے ہی رہے، یہ تو اس سے بھی زیادہ ہی باتیں ہوتی رہی، لیکن جب اپنے مسلمان داڑھی رکھنے والے کو کہیں کہ کیا کارٹون بن گئے ہو، یہ کیا ٹخنوں سے اونچی شلوار کی ہے، یہ لگ کیا رہے ہو، یہ درگت کیا بنا لی ہے، یہ مسواک اور تمہاری زندگی میں تمہیں ہو کیا دس اینڈ دیٹ، تو پھر سمجھیے کہ یہ بھی کفر ہے. ایسے لوگ جو ہوتے ہیں نا، پھر وہ اپنے آپ کو اللہ کے عذاب سے دور نہ سمجھیں. لہٰذا چونکہ تم نے ایمان لانے کے بعد کفر کیا، اب ہم دو میں سے ایک رویہ تمہارے ساتھ اختیار کریں گے، کیا؟ ان نافو، اگر ہم معاف کر دیں. یہ جو ناف ہوئے نا، اس کا روٹ نون عین فا نہ لکھ دیجئے گا. نون کس کی ہے؟ ہم. پیچھے کیا بچا؟ عین فا. واو کدھر گئی؟ گم گئی. وہی ہے جو افو در گزر ہے، وہی لفظ ہے. تو عین فا واو. اگر ہم در گزر کرے، افو در گزر کرے، ان طائفت منکم، تم میں سے ایک گروہ سے، تو کوئی بات نہیں. نعذب طائفتم، ہم ایک گروہ کو، یہ ایک جماعت کو تو عذاب پھر بھی دیں گے. کیونکہ بینہم کانو مجرمین، اس لیے کہ وہ مجرم لوگ ہیں. یہ دو طرح کی سزائیں کیوں ہیں؟ تو سمجھ لیجئے کہ آج کے دور میں بھی جو لوگ اسلام یا نبی صلی اللہ علیہ وسلم یا قرآن کے خلاف باتیں کر رہے ہیں، تو وہ دو قسم کے ہیں. ایک تو جو ہیں جو دل کے گرج اور غصے کے ساتھ، ان کے دلوں میں نفرت بھری ہوئی اسلام کی، نہ وہ خود دیکھ پاتے ہیں نہ دوسروں کو دیکھنے دیتے ہیں. لیکن دوسرا ایک گروہ ہے جو دیکھا دیکھی کرتا ہے. آج اسلام کے خلاف جو باتیں نان مسلمز یا میڈیا کرتا ہے نا، اس میں زیادہ لوگ دیکھا دیکھی سے کرتے ہیں. تو اللہ کا فیصلہ کیا ہے؟ کہ جو تو دل کے ارادے سے اللہ کے نبی کو برا بھلا کہہ رہا ہے، تو نعذب طائفت ان میں آتا ہے، وہ ایسے گروہ کو تو اللہ عذاب دے گا. رہ گئے وہ لوگ جو صرف ایسی باتوں میں اسلام پہ بات کر دی، مسلمان کو بلی کر دیا، کسی نقاب حجاب والے کو دیکھ کر ہنسنے لگ گئے، ننجا ٹرٹل کہہ دیا، ایسی لاؤ والی پن ہے. جیسے مسلمانوں میں کھلنڈرے سے لوگ ہوتے ہیں، تو کافر اور منافقوں میں بھی ہوتے ہیں. تو پھر ایسے لوگوں سے اللہ ناف ہو، پھر درگزر کرو. اور یہی ہمارا بھی حال ہونا چاہیے. کبھی کوئی نبی صلی اللہ علیہ وسلم پہ بات کرے یا اسلام کے خلاف کوئی بات بولے، تو پہلے یہ دیکھیے کہ وہ کس طائفہ پتن میں، کس گروہ میں آتا ہے. اگر تو وہ دل کے ارادے سے، غصے سے، جان کے کر رہا ہے اسلام کو نقصان دینے کے لیے، تو پھر تو حکومت وقت کو اس کا کوئی نوٹس لینا چاہیے. اور اگر وہ ایسے ہی بےچارہ لگا ہوا ہے سنی سنائی راہ جاتی پہ، تو پھر آپ اس کو اس کے حل پہ چھوڑ دیجئے، اللہ کافی ہے. دیکھیے کچھ چیزوں کو اللہ پہ ڈال دیا کرے، اپنی ذاتی زندگی میں بھی اور اجتماعی زندگی میں بھی. اللہ تعالیٰ بہت زیادہ انصاف کرنے والے ہیں، وہ کبھی بھی کسی کے اوپر زیادتی نہیں کریں گے. اب وہاں سن لیجئے وہ باتیں جو نبی صلی اللہ علیہ وسلم کے بارے میں انہوں نے کہیں، جس پہ اللہ سبحانہ تعالیٰ کا اتنا غصہ ہے. تو کہتے ہیں کہ منافقوں میں سے ایک شخص تھا، وہ کہہ رہا تھا ہمارے سردار اور رئیس تو جی بڑے ہی عقل مند، دانا اور تجربہ کار ہیں. کیا مطلب ہے جملے کا؟ ٹونٹ ہے، طنز تھا، کہ دیکھو کہاں جا رہے ہیں جنگ کرنے، ان کو بڑا تجربہ ہے جی، کر کے دیکھ لے جو ہوگا. پھر کسی کا جملہ، اگر محمد صلی اللہ علیہ وسلم کی باتیں حق ہوتی تو یہ کیا ایسے بے وقوف تھے کہ انہیں نہ مانتے؟ یعنی یہ مکہ کے سردار اور بڑے بڑے عبداللہ بن ابی یا فلاں ابو جہل، کیا یہ اتنے کم عقل ہیں؟ اگر یہ شخص سچا ہوتا تو کیا یہ بڑے بڑے لیڈر اس کو ڈینائی کرتے؟ یہ بالکل ایسے ہی ہے جیسے آج کے دور میں، مجھے تو نام بھی نہیں یاد آتے، کوئی بھی لے لیجیے، ایسے اے بی سی ڈی، کوئی گلوکارہ، کوئی اداکارہ، کوئی فیمس شخص، کوئی سیاست دان، تو ان کے نام لے کے کوئی کہ دیکھو اگر اسلام سچا ہوتا تو یہ اے بی سی ڈی یہ سب مسلمان نہ ہو جاتے. یہ مراد، یہ بھی نبی پہ مذاق کرتے، یہ باتیں بیٹھ کے کر رہے تھے. ایک سچے مسلمان صحابی نے ان کی باتیں سن لی، انہوں نے کہا واللہ حضور کی سب باتیں بالکل سچی ہیں، اور نہ ماننے والوں کی بیوقوفی اور کوڑ مغز ہونے میں کوئی شک ہی نہیں. یہ صحابی یہاں سے اٹھے، نبی صلی اللہ علیہ وسلم کے پاس گئے، واقعہ بیان کیا کہ اللہ کے نبی آپ کو پتہ ہے آپ کے سامنے یہ کیا بن جاتے ہیں اور آپ کے پیچھے بیٹھ کے یہ کیسی باتیں آپ کو کرتے ہیں. اللہ کے نبی نے کہا جاؤ ان کو بلا کر لو، یعنی ان کو بلایا تو آپ کے سامنے آ کر سخت قسمیں کھا کر کہنے لگے میں نے تو یہ بات کہی نہیں، یہ مجھ پر تہمت باندھ رہا. یعنی مکر کے آ کے اللہ کے نبی کے سامنے وہ شخص جس نے یہ باتیں کی تھی. اب آپ دیکھیے کہ صحابی کے پاس کوئی ثبوت تو نہیں ہے نا. اس صحابی نے دعا کی، پروردگار تو سچے کو سچا اور جھوٹے کو جھوٹا کر دکھا. اس پر یہ آیت نازل ہوئی، یعنی اللہ نے ایک مومن کی سچائی کو ثابت کرنے کے لیے آیت اتار دی کہ کیا ان کو یہ معلوم نہیں کہ اللہ اور اس کے رسول کی مخالفت کرنے والوں کو اللہ دنیا میں بھی رسوا کرے گا. تو لہٰذا ایسے لوگوں کی یہ باتیں سامنے آتی ہیں. اسی طرح کی کچھ اور باتیں تھیں، पहले आपस में बैठते, बातें करते, महफिल सजाते, चाय पानी के साथ खूब बातें करते, और फिर बाद में खौफ करते कि देखना ये बातें इनको पता चल जाएंगी। ऐसे में ऐसी बातें कर करके वो अपने आप को गुनाहगार करते थे। एक इनकी बात क्या थी, एक मुनाफिक कह रहा था, हमारे ये कुरान ख्वान लोग बड़े शिकमदार शेखी बाज और बड़े फजूल और बुजदिल हैं। यानी दीन वालों पे आज भी तो ये इल्ज़ाम लगते हैं ना, ये इल्ज़ाम लगा रहे थे। अल्लाह के नबी के पास जब इस बात का जिक्र हुआ तो उज़र पेश करता हुआ आया कि या रसूलुल्लाह, हम तो यूं ही वक्त गुजारी के लिए हंस रहे थे। आपने फरमाया, हाँ, तुम्हारी हंसी के लिए अल्लाह, रसूल और कुरान ही रह गए। याद रखो, अगर हम माफ़ कर देंगे किसी को तो सजा भी देंगे। इस वक्त नबी सल्लम अपनी ऊँटनी पर सवार जा रहे थे, ये मुनाफिक आपकी तलवार पर हाथ रखे पत्थरों से ठोकरे खाता हुआ माजरत करता साथ साथ जा रहा था, और आप इसकी तरफ देखते भी ना थे। यहाँ से आपको अल्लाह के नबी की पर्सनैलिटी दिखेगी। आम हालात में आप गुस्से में नहीं रहते थे, दिए दिए नहीं रहते थे, लेकिन आप कभी किसी की बदतमीजी गुस्ताही बर्दाश्त नहीं करते। यानी पहले ये शख्स ये बातें कर चुका है और आपके पीछे फिर रहा है कि मुझे माफ़ कर दें कर दें। आप अपनी सवारी पे हैं, ये पैदल आपकी तलवार को पकड़े हुए हैं कि हाथ में छोड़े, और अल्लाह के नबी इसको नहीं देखते। जिस मुसलमान ने इसका ये कॉल सुना था उसने उसी वक्त इसे जवाब भी दिया था कि तू झूठ बोलता है, तू मुनाफिक है, और ये वाकया जंगे तबूक का है। इसी तरह तबूक जाते हुए नबी सल्लम के साथ मुनाफिकों का एक गिरोह भी था जिनमें वदिया बिन साबित और फुखश बिन हुमैर वगैरह थे। ये आपस में गुफ्तगू कर रहे थे। अब ये भी एक और इनका जुमला है कि नसरानियों की लड़ाई को अरबों की आपस की लड़ाई जैसा समझना खतरनाक गलती है। यानी अल्लाह के नबी आज तक अरबों से जीते रहे तो अब इस खुशफहमी का शिकार हो गए हैं कि नसरानी यानी रूमियों से भी जीत जाएंगे। अच्छा है, इन्हें वहां पिटने दो। ये भी उनका जुमला है, जाने दो इनको तबूक में, वहां मार खा के आएंगे तो पता चल जाएगा, फिर हम भी यहाँ इनकी दुर्गत बनाएंगे। नऊज़ुबिल्लाह। इस पर इनके दूसरे सरदार फुहश ने कहा, भाई इन बातों को छोड़ दो वरना ये जिक्र फिर कुरान में आ जाएगा। अल्लाह होगा, फिर ये कल सबक में सुननी पड़ जाएंगी बातें। ना ना ना, इनके सामने ना ये बातें करो। देखिए, सच आज सुने या कल सुने, सुनना पड़ेगा। ये कुरान डे टू डे लाइफ है ना, इसका तस्करा करता है। पहले बातें कर लेते थे फिर कहते थे देखना ये कुरान में जिक्र आ जाएगा। कभी कहते कोड़े खा लेना हमारे नज़दीक तो इस रुसवाई से बेहतर है। आगे आगे ये लोग तस्करे करते ही जा रहे थे कि नबी सल्लम ने हज़रत अम्मार रज़ी अल्लाह अन्हु से फरमाया, जाना ज़रा देखना। ये लोग जल गए, इनसे पूछो कि ये क्या जिक्र कर रहे थे, अगर ये इनकार कर दें तो कहना कि तुम ये बातें कर रहे थे। यानी वो थोड़ा अल्लाह के नबी से पीछे ये बातें कर रहे थे, वही के जरिए अल्लाह के नबी को ये सारी बातें पता चल रही हैं। आपने अम्मार को पीछे भेजा कि जाओ ज़रा देखो क्या कर रहे हैं, और अगर ये बातें मान जाएंगे तो फिर ठीक है, अगर इनकार करें तो इनके जुमले इनको सुनाओ कि देखो क्या तुम ये बातें नहीं कर रहे थे। हज़रत अम्मार ने जाकर इनसे ये कहा, ये हजूर के पास आए और उज़र माजरत करने लगे, हजूर हंसी हंसी में हमारे मुंह से ऐसी बातें निकल गई थी। वदिया ने तो ये कहा, लेकिन फुखश बिन हुमैर ने कहा, या रसूलुल्लाह। देखिए अल्लाह के नबी को कहते क्या है, या रसूलुल्लाह, ओ माई डियर रिस्पेक्टेबल रसूल। मुंह पे आके बड़ी चिकनी चुपड़ी बातें, लेकिन दिल का बुगज नहीं जाता ना। तब अल्लाह के नबी के पास आके आपको सच्चा बन के दिखा रहा है। कहने लगा, आप मेरा और मेरे बाप का नाम मुलाहिजा फरमा लीजिए। बस इस वजह से ये लव हरकत और हमाकत मुझसे सरजद हुई। कहते मैं असल में ये बुरा काम इसलिए क्योंकि मेरे बाप ने मेरा नाम फुहश रख दिया। औज़ुबिल्लाहि मिनश्शैतानिर्रजीम। कोई ये नहीं कहता कि मेरी माँ ने मेरा नाम आबिदा रखा है इसलिए मैं बहुत इबादत करती हूँ, मेरा नाम साइमा है तो मैं बहुत रोजे रखती हूँ। यानी देखिए, उजर देखिए कि मेरे बाप ने देखे ना, नाम भी तो मेरा इतना बुरा रखा है, तो ये लव हरकत तो मुझसे हो ही गई, माँ फरमाया जाऊँ। बस आपने इससे दरगुजर फरमाया, और इस आयत में इसी से दरगुजर की बात है। फिर इसके बाद इसने अपना नाम बदल दिया और अब्दुर्रहमान रखा, सच्चा मुसलमान बन गया, और अल्लाह ताला से दुआ की, या अल्लाह मुझे अपनी राह शहीद कर ताकि ये धब्बा धुल जाए। चुनाचे यमामा वाले दिन ये बुजुर्ग शहीद कर दिए गए और इनकी लाश भी किसी को न मिली। यहाँ से पता चलता है ना कि बाज़ दफ़ा दिल के अच्छे लोगों की जुबान से भी बुरे जुमले निकल आते हैं। मत लोगों के जुमलों को लेके तोलने लग जाए, सिर्फ एक मिनट पे गौर करें, ये जुमला बोला है सच है, बोला होगा, ये आप तक पहुंचा जुमला ठीक होगा। अगर ठीक है तो अपनी इसलाह कीजिए, देखिए कि क्या हकीकत में ऐसे। अच्छा, से इस वजह से मिसअंडरस्टैंडिंग हो गई होगी, अच्छा आइंदा मौका बना ना तो मैं इनके साथ ये बात नहीं करूंगा, दैट्स इट। और उसके बाद मट्टी पाव वाला अंदाज करते हुए आगे निकल जाइए अगर आपको दीन के कोई काम करने हैं, اور اگر ہر وقت اپنی ذات کا دفاع کرتے رہیں گے تو دین کا دفاع کب کریں گے؟ بہت سارے لوگ جو وہ دین کے دفاع سے زیادہ اپنا دفاع کرتے دکھتے ہیں اور دین کے خلاف جنگیں لڑنے سے زیادہ اپنی جنگیں لڑتے رہتے ہیں، ایسے لوگ پھر دین کے لیے کوئی قابل ذکر کام نہیں کر پاتے۔ ایسی اور بہت ساری باتیں آپ پڑھنا چاہیں تو خود بھی پڑھ سکتے ہیں کہ کس طرح وہ بیکار باتیں کر رہے تھے تو اللہ تعالیٰ نے اس پہ بات کر دی، اور جن کے اندر خیر تھی ان کو اللہ تعالیٰ نے بچا بھی لیا۔ بعض روایتوں میں آتا ہے کہ جب انہوں نے یہ دعا کی کہ مجھے اپنی راہ میں شہید کرنا، میرا دھبا دھل جائے، پھر ان کی لاش نہ ملی، تو ان منافقوں نے بطور تانہ زنی کے کہا تھا کہ لیجئے کہ آنکھیں پھٹ گئی ہیں، کہ اب یہ چلے ہیں رومیوں کے قلعے اور ان کے محلات پتہ کرنے۔ یعنی یہ بھی ایک جملہ تھا، یہ تو بالکل ایسے جیسے کوئی کہ ہاں جی وہاں کے جو لوگ سیدھے سادے تھے انہوں نے ان کی باتوں میں آ کر ان کا ساتھ دے دیا، تو کیا بھلا یہ رومن بھی ان کا ساتھ دیں گے؟ یعنی آپ دیکھیے دل کا بغض کیسے کھلتا ہے۔ بھلا اس عقل مندی اور دوربینی کو تو دیکھیے جو حضور کو اللہ تعالیٰ نے ان کی باتوں پر مطلع کر دیا اور اس کے بعد پھر اس طرح کی باتیں کرتے رہے۔ تو بہرحال یہ ساری باتیں اللہ تعالیٰ سے ہم دعا کرتے ہیں کہ ہمارے دل میں کبھی نہ آئے۔ یاد رکھیے، دیکھیے جہاں بھی دین کا کام ہو، دین کی کوئی کال آ جائے، تبوک والی کال ہو یا بدر والی ہو، کر سکتے ہیں تو حصہ لے لیں، کام کر سکتے ہیں کر لیں، نہیں کر سکتے نا تو جو کر رہے ہیں ان کے لیے دعا کریں اور ان کو ان کے حال پہ چھوڑ دیں۔ یہ جو کمنٹ بازی ہوتی ہے نا، یہ بڑی تکلیف کی بات ہے۔ اسی لیے آپ دیکھیے کہ اللہ تعالیٰ نے ان کے کلمات کو کفر کے کلمے کہا، اور اللہ اور رسول کی ہنسی کو اڑانا یہ ان کے قسم کے دین سے نکلنے کی بات ہے۔ اب یہ مزاج ان کا پیش کرنے کے بعد اب اللہ سبحانہ تعالیٰ ہمیں منافقت کی بنیادی جو خوبیاں ہوتی ہیں ان کا تذکرہ کریں گے۔